This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
श्रोताहरू, सम्पूर्ण श्रोताहरूमा सन्ध्याकालीन नमस्कार गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुत म खगेन्द्र यहाँहरूमा आइसकेको छु। साताभरिका कोसेलीहरू लिएर एक साताको लामो पर्खाइपछि यहाँहरूमा आइसकेको छ कार्यक्रममा भोइस अफ साङ्ग्रेला। रेडियो एडिलेड 101.5 मेगाहरको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म प्रस्तुत हुने कार्यक्रम भोइस अफ साङ्ग्रेला, नेपाली भाषी भुटानी एवं नेपालीहरूलाई लक्षित गरेर नेपाली विदेशी भूमिमा भए पनि आफ्नो भाषा वेशभूषालाई जगेर्न गर्ने हेतुले विगत 4 वर्षदेखि कार्यक्रम भोइस अफ साङ्ग्रेला प्रस्तुत हुँदै आएको यहाँहरूलाई अवगत छ। अहिलेसम्म श्रोताहरूले सुन्नुभयो कार्यक्रम युवा संसार, भाइ दुईजना भाइहरूले यहाँबाट चाहिँ युवा संसार कार्यक्रम प्रस्तुत गरेर यहाँहरूमा आगामी आइतबार 5:30 बजेसम्मको लागि चाहिँ विदा भइसकेर यहाँहरूमा विदा दिइसक्नु भएको छ भने अरू म यहाँहरूमा अब 1 घन्टा रहेर अरू 1 घन्टा भलाकोसारी गर्ने मैले कोसिस गरेको छु। श्रोताहरू, श्रोताबिन, यो कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो लोकप्रिय ढुकढुकी कार्यक्रम भोइस अफ साङ्गिलामा विविध रोचक, रमाइला एवं मनोरञ्जन, मिठा मिठा, एकदम मिठा मिठा गीत संगीतका साथै सूचना, समाचार, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य, शिक्षा, रमाइला प्रस्तुतिका कोसेलो लिएर यहाँहरूमाझ हामीले 250 श्रृङ्खला पार गरिसकेर आज पनि यहाँहरूमा 251 श्रृङ्खलामा आयु प्रवेश गरिसकेका छौँ, 251 एपिसोड लिएर। र श्रोताबिन, यहाँहरूमा जो प्रवासी रेडियो कार्यक्रम प्रस्तुत हुन्छ हरेक साँझ, हरेक आइतबार साँझ, र जुन रहेको छ रेडियो 101.5 मेगाहरको तरङ्ग अन्तर्गत भोइस अफ साङ्ग्रेला रहेको छ, र यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण नेपाली एवं भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो भाषा, धर्म, परम्परालाई यथावत राख्नको लागि हामीले यो कार्यक्रम प्रस्तुत गर्दै आएका छौँ। किनकि हाम्रो समाजमा हामी नेपाली भाषा बोल्छौँ, सुन्छौँ, तर हामी लेख्न जान्दैनौँ। कतिपय हाम्रो समाजमा त्यो पनि छ। त्यसले गर्दा हामीले सुनेर पनि कति कुरा हामीले प्रस्तुत गर्नु, सुनेर पनि हामीले व्यवहारमा गर्नुपर्ने हुन्छ र हामीलाई रहेको छ। र श्रोताबिन, कार्यक्रम र साप्ताहिक कार्यक्रम हो र हामी यहाँहरूमा 1 घन्टा रहेर भलाकोसारी गर्ने कोसिस गर्नेछु। श्रोताहरू, आज म स्टुडियोमा एक्लै छु। हाम्रा दुवै साथी सञ्जयजी र नवीनजी आज एड्रिन प्रधानको कन्सर्टमा उहाँहरू आबद्ध र कार्य व्यस्तताका कारणले उहाँहरूले कार्यक्रममा सहभागी जनाउनु भएको छैन। उहाँहरूको कार्य सफलताको कामना गर्दछु म। श्रोताहरू, एकातिर हाम्रो घर दैलोमा दसैँ नै प्रवेश गरिसकेको छ। दसैँ अब केही बेर, अबको 12 दिनभित्रमा हामीले विजयादशमी मनाउने तर्खरमा छौँ र विजयादशमीले हाम्रो ढोका ढकढकाइसकेको छ र यसै सन्दर्भमा आज पनि म थोरै चर्चा गर्नेछु। चर्चा गर्छु भन्दाखेरि पनि मैले भर्खरै यो संसार कार्यक्रमबाट दसैँ विशेष पनि समाचार उहाँहरूले प्रस्तुत गर्नुभयो, जुन मैले त्यो समाचार चाहिँ तयार पारेको थिएँ तर उहाँहरूले प्रस्तुत गर्नुभएको छ। जुनै जहाँ भए पनि हामीले रेडियो सुनौँ, जानकारी पाऊँ, यो संसारबाट कार्यक्रम प्रस्तुत भएको छ। सो तापिन, हामी कार्यक्रम भोइस अफ साङ्ग्रेलामा आजको कार्यक्रम अन्तर्गत पहिलो सेगमेन्ट अन्तर्गत आज कार्यक्रम सुरुवात गर्न चाहन्छु पञ्चाङ्गबाट। र आज पञ्चाङ्ग रहेको छ मिति 2071 साल असोज 4 गते कृष्ण पक्षको त्रयोदशी तिथि आइतबार, र यो पितृपक्ष रहेको छ। नेपाल सम्मत 1134, तदनुसार इस्वी सन् 2014 सेप्टेम्बर महिनाको 21 तारिक रहेको छ। र श्रोताबिन, अहिले यहाँ एडिलेडमा, यानि कि साउथ अस्ट्रेलियामा साँझको ठिक 6 बजेर 35 मिनट गइसकेको छ भने नेपालमा अपराह्नको 2:50 गएको छ। श्रोताहरू, आज मसँग सामग्री धेरै छन्, यहाँहरू माझ प्रस्तुत गर्ने म जमर्को गरेको छु। कोही श्रोता मित्रले हामीलाई साहित्यको सिर्जना पनि दसैँको निम्तो भनेर पनि सिर्जनाहरू पठाउनु भएको छ। गीत सङ्गीत छन्, दसैँ सम्बन्धी गीतहरू छन् र यहाँहरूमा आज कुनै शुभकामना सन्देश आफ्नै आवाजमा दिन चाहनुहुन्छ र कुनै कार्यक्रम गर्दै हुनुहुन्छ र अपडेट गराउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई स्टुडियोको टेलिफोन नम्बर 8313 5000 सम्पर्क गर्नुहोस्। यदि तपाईँ साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भनेदेखि चाहिँ 08 8 8 3 1 3 1 3 5000 यानि कि 08 8 3 1 3 5000 सिधै सम्पर्क गर्नुहोस्। यस अलावा हामीलाई विश्वभर अनलाइन www.radio.la.edu.au मार्फत पनि हामीलाई संसारभर सुनिरहनु भएको छ। श्रोताहरू, हामी कार्यक्रम भोइस अफ साङ्गेलामा हामी सम्पूर्ण श्रोताहरू भोइस अफ साङ्गेलाका शुभचिन्तक व्यापारी बुद्धिजीवी र शुभचिन्तकहरूलाई हामी भोइस अफ साङ्गेलाको तर्फबाट विजयदशमी 2071 हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ, अग्रिम शुभकामना दिन चाहन्छौ। यसै सन्दर्भमा आज आएर यहाँहरूलाई म पहिलो सांगीतिक कोशी राख्न चाहन्छु, एउटा दशैं गीतबाट चरी ररी भन्दै गीत छन् दोया गायक गायिकाहरू स्वीकार्नेछु गीत। त्यस पछाडि म अरू भलाकुसारी गर्ने कोसिस गर्नेछु। रेडियो भोइस अफ साङ्गीला सुन्दै रहनुहोला। सम्पूर्ण श्रोताहरूमा पुनः स्वागत छ। यो सांगीतिक विश्रामपछि मैले यहाँहरूलाई यो दशैं गीत सुरुमै सुनाए र यहाँहरूले पनि दशैंको आवाज गर्नुभयो। विदेशी भूमिमा भए पनि हामीले दशैंको आवाज गरेर रेडियो मार्फत हामीले दशैं गीत यहाँहरूलाई मैले प्रस्तुत गरेँ। कार्यक्रम वैश्य साङ्गेलामा यहाँहरूलाई पुनः स्वागत गर्दै कार्यक्रम प्रस्तुत म खगेन्द्र यहाँहरूमा अरू कसरी प्रस्तुत गर्न चाहन्छु। श्रोताहरू हामी बिहान र दिउँसो र बेलुका दैनिक रूपमा हामीले काम गर्ने भिन्न भिन्न तरिका हुन्छ, भिन्न भिन्न भागमा विभाजन गरिएको हुन्छ। चाहे हामी काम जसरी गरौँ तर पनि कामलाई हामी बिहान कुन काम गर्ने, बिहानै उठेर कुन काम गर्छौँ, दिउँसो कुन काम गर्छौँ र बेलुकी पख हामी कुन काम गर्छौँ त्यो भन्ने हामीलाई यहाँहरूलाई अवगत छ। तर पनि हामी काम गर्छौँ तर कुन काम गर्नु हुने या नहुने यहाँहरूलाई म प्रस्तुत गर्न चाहन्छु। बिहानको खाजा भनौँ श्रोताहरू, बिहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि यदि यस्तो हुने गरेको छ भने यहाँहरूमा सामान्य कुरामा ध्यान दिने हो भने समस्या समाधान गर्न सकिन्छ। यस्ता धेरै समस्याहरू छन् श्रोताहरू, यहाँहरूलाई पनि यो समस्या नभएको भन्न सकिन्न र यहाँहरूमाझ म प्रस्तुत गर्न चाहन्छु। पाँचवटा बुँदा छन्, ती पाँचवटा बुँदाको सरसर्थी यहाँहरूमाझमा प्रस्तुत गर्न चाहन्छु। जुन बुँदाले चाहिँ यहाँहरूलाई गर्नै नहुने बिहान के हो त, र बिहानै श्रोता बिहानै उठ्ने बित्तिकै गरौँ काम नगर्नुहोस्, किन होला त? उठ्ने बित्तिकै तपाईँको शरीर निकै कमजोर हुन सक्छ, राति सुत्दा सबै शक्ति निष्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ। उठ्ने बित्तिकै गरौँ काम वा जिम गर्न थाल्नु हुँदैन। बिहान तपाईँ के गर्नुहुन्छ भन्ने कुराले तपाईँ दिनभरि कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ। तपाईँ बिहान उठेर बिस्तारामा रहनुहोस्, त्यस पछाडि म दिनभरि यो यो काम गर्छु, मेरो यो यो योजना छ भनेर तपाईँले आफै योजना बनाउनुहोस्। त्यसरी बिहानमा गरिएका गल्तीले दिनैभरि नै मुड अफ गरिदिने र समस्या हुने समेत गर्दछ। उठेपछि केही क्षण खुल्ला हावामा जानुहोस्, हल्का मन तातो पानी पिउनुहोस् र केही बेरमा शरीर स्फूर्त भएपछि मात्र गरौँ काम गर्नुहोस्। तत्काल हामी बिस्तारबाट जानु बित्तिकै हामी गरौँ काम, त्यस्तो काम कहिले पनि नगरौं र जिउ नतन्काउनुहोस्। ज्यू उठ्नु बित्तिकै हामी कतिपय श्रोताहरू त योगा पनि गर्नुहुन्छ, तर योगाको गर्ने हिसाब अर्कै हुन्छ, तर हामी कुनै अभ्यास पनि गर्दैनौँ, तर अकस्मात हामीले उठ्नु बित्तिकै शरीरलाई नतन्काउनुहोस्। उठ्नु बित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको, यहाँको श्रोताहरूको, तपाईँहरूको पनि हुनसक्छ, यहाँहरूको पनि हुनसक्छ, तर त्यसो गर्नु राम्रो होइन। बिहान उठ्ने बित्तिकै जिउ नतन्काउँदा दिनभरिलाई शरीर असर पर्छ। बिहानमा बिस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो मानिन्छ। केही बेरमा मात्र लामो श्वास तानेर जिउ तन्काउनु पर्दछ। बिस्ताराबाट उठ्ने बित्तिकै यहाँहरूले बिस्तारै लामो श्वास लिने, त्यस पछाडि तपाईँको जिउ बिस्ताराबाट उठेपछि बिस्तारै बिस्तारै आरामसे तपाईँले जिउलाई तन्काउन कोसिस गर्नुहोस्। नत्र उठ्ने बित्तिकै तन्काउनु भयो भने तपाईँको दिनभरिको फल राम्रो हुँदैन भनेर चाहिँ मानिएको छ। त्यसरी बिहानै उठ्ने बित्तिकै अर्को पनि छ श्रोताहरू, चिया नखानुहोस्। कति प्रायको चिया कफी खाने बानी छ, तर त्यो बिल्कुल गलत रहेछ। बिहानको सुरुवात चिया खाएर राम्रो होइन, चिया खाएर गर्नु राम्रो होइन। खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा बिहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरू बताउँछन्। बरु बिहान उठ्ने बित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ। चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो मानिन्छ, यानि कि हरियो चिया, यानि कि तपाईँले लाल चिया पनि भन्छौँ हामी, त्यो ग्रिन टी खानुभयो भने पनि राम्रो मानिन्छ। अहिलेको बजारमा हुलोतमा ग्रिन टी पाइन्छ, त्यो लाउनु राम्रो अर्थात् त्यो पिउनु राम्रो मानिन्छ। यसै गरी बिहानै उठ्ने बित्तिकै हामी फोन गर्छौँ कसैलाई, के आपत परेको हुन्छ, इमर्जेन्सी परेको हुन्छ र तर त्यो ठिक होइन रहेछ। किन रहन्छ भन्दाखेरि चाहिँ अधिकांश मानिस उठ्ने बित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ, तर यो राम्रो होइन। अन्त मेरो पनि बानी इमेल चेक गर्छु, कसले फोन गरेको छ, मिस कल गरेको हुन्छ, त्यो पनि हाम्रो अहिलेको दिनचर्याई बनेको छ, तर खासै ठिक होइन रहेछ। बिहान उठ्ने बित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरिको मुड नै बिग्रिने डर हुन्छ। इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुहोस्, या कि तपाईँ सम्बन्धित ठाउँमा सीमित समयमा तपाईँ त्यो इमेल अर्थात् फोन चेक गर्नुहोस्। बरु बिहान उठ्ने बित्तिकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त मानिन्छ, अथवा ध्यान गर्नुहोस् तपाईँ भगवान्को जप गर्नुहोस्, त्यो नै उत्तम मानिन्छ। यसै गरी अर्को रहेको छ, ब्रेकफास्ट सधैँ खानुहोस्। अब तपाईँ अघि मैले भने चिया खानु बानी छ भने त्यो छोड्नुहोस्, उठ्ने बित्तिकै फोन छ फोन गर्नु पनि त्यो नगर्नुहोस्, तर बिहानै उठ्ने बित्तिकै तपाईँले ब्रेकफास्ट खानुभयो भने त्यो उत्तम मानिन्छ। कतिपय श्रोताहरू बिहानैदेखि मुड अफ हुने र बिहानको खाजा नखाने गल्ती गर्छन्, तर त्यस्तो बानी राम्रो होइन रहेछ। बिहानको खाजा नखाँदा मोटोपन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ। बिहानको खाजा राम्रो खाएमा दिनभरिका लागि शरीर नै स्फूर्त हुने विज्ञहरूको भनाइ छ। बिहानमा ब्रेकफास्ट नखाँदा दिनभरि अन्य खराब खाना खानुपर्ने र त्यसले समस्या निम्त्याउने गर्छ। यहाँ कतिपय श्रोताहरूको त बिहानै उठेर हिँड्नु चिसो हावा खाने बानी छ, कतिपय श्रोताहरूको त्यो एकदमै राम्रो मानिन्छ। बिहानको चिसो हावा अक्सिजन भन्नु प्राणवायु भनिन्छ, त्यो लिने गर्नुभयो भने राम्रो हुन्छ। कमसेकम आधी घन्टा तपाईँले घर बाहिर निस्केर हिँड्नुभयो भने चाहिँ त्यो शरीरलाई एकदम लाभदायक हुनेछ। र श्रोताहरू, मैले यो बिहानमा गर्न नहुने पाँचवटा गल्ती मैले यहाँहरूलाई बताएँ, जुन बिहानै उठ्नु बित्तिकै गरौँ काम नगर्नुहोस् र जिउ नतन्काउनुहोस्, त्यसै गरी चिया नखानुहोस्, त्यसै गरी फोन नगर्नुहोस्, इमेल चेक नगर्नुहोस् र अन्तिममा गएर ब्रेकफास्ट खानु राम्रो मानिन्छ भनेर मैले यहाँहरूमाझ मैले पाँचवटा यी सामग्री मैले यहाँहरूमाझ प्रस्तुत गरेँ श्रोताबिन। श्रोताहरू, अब अर्को एउटा साङ्गीतिक कोसेली लिने बेला भएको छ, जुन रहेको छ छाडी जाने मेलिना राईको आवाजमा रहेको यो गीत यहाँहरूमा आज प्रस्तुत गर्न चाहन्छु। दोस्रो साङ्गीतिक कोसेली र यस यो गीतपछि म अरू रमाइला प्रस्तुति लिएर आउनेछु। चाँडै जाऊ मायालु भन्दै थिइन् गायिका मेलिन राईको आवाजमा निकै सुमधुर आवाजमा सजिएको यो गीत यहाँहरूलाई मैले प्रस्तुत गरेँ कार्यक्रममा वैशव साङ्गिला रेडियो एडुलेज 101.5 मेगाहरको तरङ्ग अन्तर्गत वैशव साङ्गिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउँदछ। यस अलावा हामीलाई अनलाइन विश्वभर अनलाइन सुनिरहनु भएको छ र यसको लागि जहाँहरू अहिले रेडियोले ट्युन गरिरहनु भएको छ भने र सुन्नु भएको छैन भने radio@edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। श्रोताबिन, दशैं लागेको छ, दशैं हामीको घर दैलोमा आइसकेको छ। यसै सन्दर्भमा एकजना हाम्रो श्रोताले टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ श्रोता, र उहाँ कहाँबाट को हुनुहुन्छ उहाँलाई म टेलिफोन सम्पर्क लिइहाल्छु। हेलो,
हेलो,
हजुर हजुर हजुर, कहाँबाट को हुनुहुन्छ?
म हजुर होवाटबाट, म थिर बहादुर थापा। हजुर
हजुर, थिर बहादुर थापाजी, कार्यक्रम वैशव साङ्गिलामा स्वागत छ यहाँलाई।
धन्यवाद हजुर।
हजुर, कार्यक्रम वैशव साङ्गिला यहाँको मलाई लाग्छ हाम्रो नियमित श्रोता हुनुहुन्छ, र वैशव साङ्गिला कतिको सुन्ने गर्नुहुन्छ थिर थापाजी?
यो भोइस अफ साङ्गिला यो कार्यक्रमको स्थापना कालदेखि नै म यसको नियमित श्रोता हुँ।
हजुर,
यसलाई चाहिँ अब लगभग यो यही समय प्रत्येक हप्ता यही समयमा चाहिँ लगभग मैले सारा काम छुटाएर पनि यो कार्यक्रम सुन्ने गरेको छु।
धेरै धन्यवाद थापाजी, तपाईँले कार्यक्रम समय छुटाएर हाम्रो भोइस अफ साङ्गिला सुनिदिनुहुन्छ। अनि कार्यक्रम भोइस अफ साङ्गिलामा कस्तो सामग्री प्रस्तुत गरिदिनुहुन्थ्यो यहाँको सल्लाह सुझाव पाउन थापाजी सम्पूर्ण श्रोताहरूलाई पनि दिनुहोस् न।
यसमा चाहिँ ज्यादै एकदमै अब सबैलाई चाहिँ रुच्ने खाले सङ्गीत र लगायत विभिन्न सामग्रीहरू प्रसारण भइरहेकै छ। अब यसमा चाहिँ अब केही समय अघि यहाँ समाचार पनि प्रसारण हुने गरेको थियो, त्यो ज्यादै चाहिँ साह्रै जानकारीमूलक समाचारहरू हुने गर्दथ्यो, तर केही समय यता यो प्रसारण भइराखेको छैन। यसमा अलिक दुःख लागेको छ, यो प्रसारण पुनः भइरहे चाहिँ सारा यो सुनमा सुगन्ध हुने थियो र चाहिँ सारा नेपालीवासीहरू चाहिँ यस कार्यक्रमबाट चाहिँ अझ थप लाभान्वित हुने थिए भन्ने जस्तो लाग्छ हजुर।
भनेपछि तपाईँले विगतमा समाचार सुन्ने गर्नु साउथ अस्ट्रेलियाको समयअनुसार ठिक साँझ 7 बजे समाचार सुन्नुहुन्छ, तर समाचार प्रस्तुत केही महिनादेखि हामीले समाचार प्रस्तुत गरेका थिएनौँ, यसका लागि हामी सम्पूर्ण श्रोताहरूमा हामी क्षमा चाहन्छौँ। तर आजबाट समाचार प्रस्तुत हुँदैछ थापाजी, तपाईँको जुन इच्छा आज वैशव साङ्गेलाले पुरा गर्दैछ।
एकदमै एकदमै राम्रो समाचार सुन्न पाएँ, मलाई धेरै खुसी लाग्यो हजुर।
हजुर हजुर, धन्यवाद। अनि अरू अब दशैं लागेको छ थापाजी, होबर्टको रहन छन् त्यहाँको दशैंको माहौल कस्तो छ त थापाजी, जानकारी गराइदिनुहोस् न।
अब यहाँ दशैंको लागि अब चाहिँ नाचगान विभिन्न सांस्कृतिक कार्यक्रमका लागि विभिन्न चाहिँ युवा युवतीदेखि लिएर चाहिँ वृद्ध वृद्धाहरू सबै चाहिँ हर्ष उल्लासका साथ कार्यक्रमको तयारीमा जुटेका छन् होबाटवासीहरू सबै।
हजुर हजुर,
सारा अब आफ्नो कामका बावजुद पनि यस दशैंको उपलक्ष्यमा यो चाहिँ विविध कार्यक्रम आयोजना भइसकेको छ। यसका लागि चाहिँ यसलाई चाहिँ सफल बनाउनका लागि सम्पूर्ण होबाटवासीको चाहिँ ध्यान त्यहाँ गएको छ हजुर।
हजुर, अनि विगतका दिनमा र यसपालिको जुन दशैंको चहल पहल कस्तो देखिन्छ विगतको तुलना र यसपालिको तुलनामा थापाजी?
सुरु सुरुमा चाहिँ अब के हुने गर्दथ्यो भने यो समय यो ठाउँ यो नयाँ ठाउँमा हर कुरा चाहिँ नजानेको र सिक्ने क्रममा भएका कारणले कतिपय कार्यक्रमहरू चाहिँ अब दात्री संस्थाहरूसँग अरू कसै चाहिँ बा संस्थाहरूसँग सहयोग लिएर कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो, तर अब यो वर्ष पोहोर सालदेखि यता भनेको चाहिँ भुटानीहरू आफै नै कार्यक्रम आयोजना गर्न सारा कुरा यसको संयोजन गर्नदेखि सारा कुरा आफै सक्षम भएको लगभग बुझिएको छ, र भुटानीहरू आफै नै आयोजना गर्छ धात्री अब केही सहयोग गर्ने संस्थाहरूलाई भनेको चाहिँ उहाँहरूलाई चाहिँ अतिथिका रूपमा मात्रै बोलाइन्छ, भोलि उहाँहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम आयोजना गरिन्थ्यो हजुर।
भनेपछि अब विगतको दिनमा भन्दा जुन दिनानुदिन भुटानीहरूले चाहिँ होबर्टमा दशैं कार्यक्रम र अरू विविध सांस्कृतिक कार्यक्रम पनि आफै गर्ने गरेको जानकारी पाइयो श्रोताहरू, र थापाजी र दशैंको माहौल छ र यसै भोइस अफ साङ्गिला मार्फत कसलाई सन्देश दिन चाहनुहुन्छ?
म सम्पूर्ण नेपालीहरुलाई अब आगामी हाम्रो विजय दशमीको उपलक्ष्यमा यहाँहरुको चर्चित रेडियो कार्यक्रम मार्फत सम्पूर्ण नेपालीहरुलाई चाहिँ दशैंको मंगलमय शुभकामना व्यक्त गर्दछु
हजुर यहाँले धेरै टाढाबाट भए पनि व्यस्तताका बावजुद समय दिएर फोन गरेर आफ्नो होपरमा भएको गतिविधि सम्पूर्ण श्रोताहरुलाई जानकारी गराइदिनुभयो यहाँको सहभागिताको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ थापाजी
धन्यवाद
हजुर हस् त धन्यवाद
धन्यवाद
र उहाँ हुनुहुन्थ्यो अहिले भोपालबाट हाम्रा भोइस अफ साङ्गेलाका नियमित श्रोता धीर बहादुर थापाले धेरै जानकारी गराउनुभयो दशैं सम्बन्धीको कुरा र अरू विगतका र वर्तमानका कुरा पनि उहाँले र शुभकामना सन्देश दिएर गइसक्नु भएको छ र श्रोताहरू हामी फिर थापालाई पुनः दशैंको शुभकामना दिँदै कार्यक्रम को अर्को लहरमा यहाँहरूमा अर्को एउटा दशैं गीत राख्न चाहँदैछु जुन रहेको छ आयो दशैं फेरि दशैं सङ्घ यहाँहरूमा र यो दशैं सम्पूर्ण दशैं सङ्घ र दशैं गीत सम्पूर्ण श्रोताहरूको लागि
नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्विलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा
श्रोताहरू अहिले सुन्नुभयो जो दशैं गीत द्वय गायकको आवाजमा रहेको निकै मिठो गीत यहाँहरूमा मैले प्रस्तुत गरेँ र यो गीत मैले समय अभावका कारण मैले पुरा प्रस्तुत गर्न सकिनँ यहाँहरूमा आज क्षमा चाहँदै कार्यक्रम अब ठिकै 7:54 गएको छ अब यहाँहरूमा आज अब समाचार प्रस्तुत गर्न चाहन्छु प्रस्तुत छ समाचार समाचारमा प्रमुख प्रसंगहरूबाट म समाचार प्रस्तुत गर्न चाहन्छु। हिन्दूहरूको महान पर्व विजयदशमीको अवसर पारेर साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदायले सामूहिक रूपमा दशैं मनाउने भएका छन्। यही आफ्नो आउँदो अक्टोबर 4 तारीकका दिन रोस्लिन पार्क एडिलेडमा दिनको 12 बजेदेखि साँझ 6 बजेसम्म उक्त कार्यक्रम रहनेछ। कार्यक्रममा मान्यजन गुरूजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने र बारबिक्यू विभिन्न नृत्य गायन प्रस्तुति साहित्यका प्रस्तुतिहरू समेत रहने आयोजकले बताएका छन्। नेपाल बाहिर भएर पनि नेपाली पर्वहरूको आभास दिलाउनको लागि र नेपाली समुदायमा भातृत्व एकीकृत गराउनको लागि यस्ता कार्यक्रमहरूले ठूलो सहयोग मिल्ने कार्यक्रम संयोजक नवीन पन्तले बताए। कार्यक्रममा कुनै पनि प्रवेश शुल्क नरहने र खानपिनको व्यवस्था समेत रहेको बताइएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले बाढ़ी प्रभावित पश्चिम नेपालका जिल्लाहरूको निरीक्षण गर्नुभएको छ। गत साउनको अन्तिम साता आएको बाढ़ी पहिरोका कारण भएको क्षति र विस्थापितहरूको अवस्था बुझ्न राष्ट्रपति यादव आजदेखि पश्चिम नेपालका सुर्खेत बर्दिया बाँके र दाहाङको निरीक्षणमा आउनु भएको छ। हो, राष्ट्रपति यादवले सबैभन्दा पहिले सुर्खेतमा भएको मानवीय तथा भौतिक क्षतिका बारेमा स्थलगत निरीक्षण गर्नुभएको छ। यादवले हेलिकप्टरबाट सुर्खेतका प्रभावित थानहरू कुनाथारी, बबियाचौर, घाटगाउँ र अरू लगायत थुप्रै ठाउँहरूमा रहेर शिविरमा रहेर रहेका विस्थापितहरूसँग भेटघाट समेत गरेका छन्। यसअघि राष्ट्रपति यादवले मध्यपश्चिम क्षेत्रीय प्रशासकसँग मध्यपश्चिममा भएको बाढ़ी पहिरो र टुबानबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिनुहुनेछ। राष्ट्रपति यादव सुर्खेत आउने भएपछि यहाँको सुरक्षा कड़ा व्यवस्था पारिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। साउनको अन्तिम साता आएको बाढ़ीका कारण सबैभन्दा बढ़ी क्षति सुर्खेतमा भएकाले राष्ट्रपति यादव पहिले सुर्खेत जान लाग्नु भएको हो। राष्ट्रपति यादवले सुब्बा कुनामा रहेका बाढ़ी पीड़ित परिवारलाई आज दिउँसो भेट्ने कार्यक्रम रहेको छ। यस्तै असोज 6 गते राष्ट्रपतिले बाँके र बर्दिया जिल्लाको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री सुशील कोइरालाले जल विकास सम्बन्धी पछिल्लो निर्णयसँगै नेपालमा लगानीको नयाँ अध्याय शुरू भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको 69 महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा प्रधानमन्त्रीले बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेटमा भेला भएका मध्य पूर्वी एसिया, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यवाहक राजदूतहरूलाई शनिबार राति निर्देशन दिँदै सो कुरा बताएका हुन्। आबुधाबी स्थित नेपाली राजदूतावासमा शनिबार राति आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री कोइरालाले राजदूतलाई निर्देशन दिँदै मुलुकमा लगानी भित्र्याउन नेपाली नियोगमा खटिने कर्मचारीको ठूलो योगदान रहने बताए। राष्ट्रिय हित नै सबैभन्दा ठूलो स्वार्थ हो। नेपालको राष्ट्रिय अखण्डता र सार्वभौम भौमिकता भन्दा बाहिर गएर कसैसँग पनि सम्झौता हुन नसक्ने बताउँदै उहाँले भने सबैभन्दा ठूलो कुरा राष्ट्रिय सार्वभौमिकता हो। यसलाई बलियो तुल्याउन नेपाल र नेपालीको हितमा काम गरेर देखाउन आवश्यक छ। त्यसै गरी प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीको वातावरण बन्दै गएको छ, शान्ति र स्थायित्व भएको भएमा छोटै समयमा निकै मुलुकलाई समृद्ध तुल्याउन सकिने भन्दै सबैभन्दा ठूलो समस्याको रूपमा रहेको गरिबी निवारणलाई छुट्याउन छिट्टो लोकतान्त्रिक संविधान निर्माणको आवश्यकतामा उनले जोड दिए। परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नियोगमा खटिएर जाने पदाधिकारीले मित्रराष्ट्रसँग द्वैत सम्बन्ध विकास गर्ने, मुलुकको विकास निर्माणमा सहयोग प्राप्त गर्ने तथा अन्य आवश्यक साधन स्रोत जुटाउने विषयलाई प्राथमिकता मा राखेर काम गर्न निर्देशन दिए। परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव शंकर प्रसाद बैरागीले मेसिन रिडेबल राहदानी यानि कि एमआरपी र घरेलु कामदार सम्बन्धी विषयमा देखिएका समस्या समाधानका लागि विशेष ध्यान पुर्याइने बताउनुभयो। पूर्व राजा गणेन्द्र शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। शनिबार राति नर्विक अस्पतालमा भर्ना गरिएका शाहलाई सामान्य हृदयघात भएको पत्ता लागेको पूर्व राजाका निजी सचिव फणिराज पाठकले बताउनुभयो। शाहको अवस्था स्थिर र सन्तोषजनक रहेको पाठकले बताएका छन्। शनिबार राति नै अस्पताल ल्याइएका शाहको उपचारका क्रममा कोरोनरी रक्त नलीलाई एन्जियोप्लास्टिक तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको छ। शाहको उपचारमा डाक्टर यादव देव भट्ट र डाक्टर भरत रावतको टोली खटिएको छ। स्वास्थ्यमा कठिनाई उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको र हाल शाहको स्वास्थ्य स्थिर र सन्तोषजनक रहेको पाठकले बताए। पूर्व रानी कोमल र अन्य आफन्तहरू अस्पतालमा उपस्थित छन्। एन्जियोप्लास्टिक गरिएपछि शाहलाई अपरेशन थिएटरबाट अस्पतालको कोरोनरी केयर युनिट सीसीसीयूमा राति 11 बजेतिर सारेको अस्पतालले जनाएको छ। पूर्व राजा शाहको अवस्था खतरामुक्त रहेको छ। नर्विक अस्पतालका अनुसार हृदयघात लगत्तै तुरन्त अस्पताल पुर्याइएका शाहको एन्जियोप्लास्टिक गरी बन्द भएको मुटुको धमनी खुलाइएपछि स्वास्थ्य खतरामुक्त भएको अस्पतालले जनाएको छ। 67 वर्षीय शाहलाई शनिबार राति 10 बजे माइल्यान्ड हर्क एक्ट भएको थियो। अचानक चिटचिट पसिना आउने र रिङटा लाग्ने समस्या देखिएपछि शाहलाई राति 10:30 बजे अस्पताल पुर्याइएको थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गृहमन्त्री स्तरीय छैठौं बैठक शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सार्क अध्यागमन अधिकारी र गृह सचिव स्तरीय बैठक पछि शुक्रबार गृहमन्त्री तहको बैठक भएको हो। सार्क गृहमन्त्री स्तरीय बैठकको एक कार्यक्रमबीच प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले बैठकले यस क्षेत्रमा शान्ति सुरक्षा र सद्भाव वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। विश्वका सबै देशका लागि सुरक्षा सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण विषय बनेको छ उनले भने। बैठकलाई सार्कमा सचिव अर्जुन बहादुर थापाले पनि सम्बोधन गरेका थिए। बैठकमा सार्क सदस्य राष्ट्र बंगलादेश, भूटान, भारत, मालदिव र श्रीलंका गृहमन्त्री उपस्थित थिए भने पाकिस्तान र अफगानिस्तानबाट मन्त्रीका प्रतिनिधि उपस्थित भएका थिए। बैठकको अध्यक्षता गृहमन्त्री वामदेव गौतमले गरेका थिए। सार्क सचिवालयका अनुसार गृहमन्त्री तहको बैठकमा आतंकवाद, अन्तर्देशीय अपराध, लागू पदार्थ, ओसार प्रसाद, साइबर क्राइम, भ्रष्टाचार, सुरक्षा, पाइरेसी, मानव तस्करी, महिला तथा बाल बालिका बेचबिखन लगायतका विषयमा छलफल भएको थियो। सार्क आतंकवाद प्रतिरक्षा अनुगमन डेक्स र सार्क लागू पदार्थ प्रतिरक्षा अनुगमन डेक्स र सार्क भिजाका सम्बन्धमा पनि छलफल भएको थियो। गैर आवासीय नेपाली संघ एनआरएनको जापानमा भइरहेको 8 क्षेत्रीय सम्मेलनका सहभागीले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन माग गरेका छन्। उनीहरूले पाकिस्तान, भारत लगायत देशमा यसबारे बहस भइरहेकाले नेपालीले पनि त्यस्तै अधिकार दिन माग गरेका हुन्। संघका अध्यक्ष शेष घले विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन नेपाल सरकारसँग निरन्तर छलफल र परामर्श भइरहेको भन्दै निर्वाचन आयोगले 2 वर्ष अघि थालेको पहललाई सार्थक बनाउन आग्रह गरे। संघका पूर्व अध्यक्ष जीव लामिछानेले नेपाली नियोग भएका ठाउँमा नियोगमै पुगेर मत हाल्ने व्यवस्था गर्न आग्रह गरे। त्यसै गरी कार्यक्रमका सहभागीले नेपाली नागरिकताको निरन्तरताको सुनिश्चितता हुने गरी आगामी संविधानमा व्यवस्थाको माग गरेका छन्। नेपाली नागरिकताको निरन्तरतासँगै गैर आवासीय नेपालीलाई नेपाल फर्किन र लगानी ल्याउन उत्प्रेरित गर्न भन्दै यस्तो व्यवस्थाले एनआरएनएनलाई नभई मुलुकलाई फाइदा हुने दावी गरे। अघिल्लो संविधान सभाको अन्तर्गतको विवाद समाधान उपसमितिले व्यवस्था गरे अनुसार गैर आवासीय नेपाली नागरिकताको व्यवस्था आगामी संविधानमा गर्न उनीहरूको माग गरेका छन्। दोहोरो नागरिकताले मुलुकलाई कसरी फाइदा हुन्छ भन्ने कुरा अरू देशको अनुभव लगायत सूचना सहित सरकारलाई विश्वास दिलाउन प्रयास गरिने बताए। यस अघिको सेसनमा संघ सरकार र राजनीतिक दलहरू बीचको सम्बन्धबारे प्रकार गर्दै डाक्टर सूर्य प्रसाद पाठकले राजनीतिक दल र नेताहरूबाट आवश्यक पर्दा विदेशमा बस्ने नेपालीबाट सहयोग लिने र अरू बेला बिर्सिन गरेको बताए। र अन्त्यमा रहेको छ मौसम सम्बन्धी जानकारी। आजको तापक्रम रहेको थियो 24 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 17 डिग्री सेल्सियस र आज राति रहनेछ 10 डिग्री सेल्सियस। र भोलिको अधिकतम तापक्रम रहनेछ 26 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि पनि साउथ अस्ट्रेलियाको प्राय सबै क्षेत्रमा घाम लागि मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान 6:06 हुनेछ भने सूर्यास्त साँझ ठिक 6:11 हुनेछ। श्रोताहरू अहिले जुन सुन्नुभयो अहिले शुभकामना गीत, अब यहाँहरूलाई मैले छोटो सन्देश सुनाएँ, सम्पूर्ण श्रोताहरूलाई पुनः शुभकामना दिँदै अहिले भर्खर सुन्नुभयो देश विदेशमा भएका ताजा समाचार मैले प्रस्तुत गरेँ र त्यस पछाडि मैले सानो छोटो एउटा शुभकामना सन्देश दिएँ। र श्रोताहरू यति बेला अर्को गीत राख्ने बेला भएको छ, म त रोएँ रोएँ भन्दै चाहिँ गायक नरेन्द्र पेशीको आवाजमा रहेको गीत यहाँहरूलाई यो गीत छोड्दै फेरि यो गीत पछि म अरू कोसेली लिएर आउनेछु। रेडियो भोइस अफ साङ्गीला सुन्दै रहनुहोला।
तिमीले सम्झ बिर्स मायालु, तिमी छ सोचेको कहिले नपुग्दो रहेछ मन मात्रै दुखी बनाए मैले ओ सोचेको कहिले नपुग्दो रहेछ मन मात्रै दुखी
श्रोताहरू यो गीत निकै मिठो थियो म त रोएँ रोएँ तिम्रो सम्झनामा तिम्रो कल्पनामा रोएँ भन्दै थिए गायक नरेन्द्र पेसिनी सुमधुर आवाजमा सजिएको यो गीत जहाँहरूलाई मैले प्रस्तुत गरेँ कार्यक्रममा वैशव साङ्गिला रेडियो एडलाइट 101.5 मेगाहरको तरङ्ग अन्तर्गत वैशव साङ्गिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउँछ र श्रोताहरू हाम्रो स्टुडियोमा टेलिफोनको कलको लस्कर लागेको छ किनभने दसैँ आएको छ श्रोताहरूले लगातार रूपमा हामीलाई कल गरिरहनु भएको छ यसै सन्दर्भमा यति बेला एकजना श्रोता हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ उहाँलाई म फोन लिइहाल्छु हजुर हेलो
हजुर नमस्कार
हजुर कहाँबाट को हुनुहुन्छ हजुर
म अस्ट्रेलिया ओब्रीबाट दुर्गरिमाल
अस्ट्रेलियाको ओब्री भन्नाले अलबरी न्यू साउथ वेल्सबाट हुनुहुन्छ दुर्गरिमालजी
हजुर
हाम्रो वैशाख साङ्गलाको नियमित श्रोता हुनुहुन्छ तपाईँ र दुर्गाजी तपाईँको दिनचर्या अलबरीमा कसरी बिताउँदै हुनुहुन्छ
खासै त्यही हो काम गरौँ फर्क्यो आयो
हजुर
रहेको समयमा यसो सहयोग गरौँ भोलिन्टियर रूप
हजुर हजुर
विशेष त म लेख रचनामै
व्यस्त छु तपाईँ अलिक साहित्यमा धेरै रुचि राख्ने व्यक्ति हुनुहुन्छ र विगतका दिनमा पनि वैशव साङ्गलालाई निकै सामग्री पठाएर धेरै सहयोग गर्नुहुन्छ यहाँलाई त्यो साहित्यको सहयोगको हामी धेरै कदर गर्छौँ हामी यहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ र दुर्गा रिमालजी वैशव साङ्गला कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ
म वैशव साङ्गलाको नियमित श्रोता हुँ मलाई एकदमै मनपर्छ
हजुर
विशेष गरी यो हामी विदेशमा रहेर नेपाली भाषा साहित्यको उत्थान गर्ने जुन जुन कार्यक्रमको म एकदम नियमित श्रोता नै हुँ र विशेष त वैशव साङ्गरीला म एकदमै सुन्ने गर्छु
हजुर कार्यक्रम सुनिदिनुहुन्छ र कार्यक्रम वैशव साङ्गिलामा कस्तो सामग्री प्रस्तुत गरिदिनुहुन्छ यहाँलाई कस्तो लाग्छ कार्यक्रमको थोरै फिडब्याक पाउन
सर्वप्रथम त वैशव साङ्गरीलाले जुन कार्यक्रमहरू अगाडि लिएर आएछ एकदमै राम्रो छ
र
विशेष गरी मलाई यसले समाजमा भइरहेका विभिन्न समाचारहरू जुन सम्प्रेषण गर्छ एकदमै मलाई मनपर्छ
र
विशेष गरी स्वास्थ्य सम्बन्धी जुन सामग्रीहरू तपाईँहरू ल्याउनुहुन्छ एकदमै मलाई मनपर्छ र हरेक दिनको जुन अपडेट गरिरहनुहुन्छ तपाईँहरू यो पनि एकदम राम्रो हो र अलिकति साहित्यलाई पनि अलिकति बढी चाहिँ यसले फोकस गर्दै अझै राम्रो हुन्थ्यो भन्ने मेरो एउटा
होइन दुर्गा रिमालजी तपाईँले भने जस्तै हामीले साहित्यको सिर्जना हामीले प्रस्तुत प्राप्त भइरहेका छन् र केही बेर पछाडि पनि साहित्यको सिर्जना पनि यहाँहरूमा म प्रस्तुत गर्न चाहन्छु र दुर्गा रिमालजी कार्यक्रम वैशव साङ्गिलामा अब शुभकामना सन्देश दिन चाहनुहुन्छ कसलाई शुभकामना सन्देश दिन चाहनुहुन्छ र दसैँ आउँदैछ विजय दशमीले हामीहरू घर दैलोमा ढोका ढकढकाउन थालेको छ सन्देश दिन चाहनुहुँदा कसलाई दिन चाहनुहुन्छ
हजुर यो दसैँ तिहारको कुरो भन्दा त उहाँ हामी क्याम्पमा है घुमेर दसैँ तिहार मनाएको खुब याद आइरहेछ
हजुर
विशेष गरी त म हिन्दूहरूको यो महान चाड बडा दसैँ लगायत शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण हिन्दूवलम्बीहरू जो विश्वभरि छरिएर बस्नु भएको छ र हिन्दू धर्मप्रति आस्था विश्वास राख्नुहुन्छ उहाँहरू र सम्पूर्ण नेपालीहरूलाई नि म एकदमै आन्तरिक हृदयबाट नै शुभकामना व्यक्त गर्न चाहन्छु
हजुर धन्यवाद हजुर धन्यवाद दुर्गा रिमालजी तपाईँले समय दिएर धेरै टाढाबाट आफ्नो व्यस्तताका बावजुद पनि समय दिनुभएको छ वैशव साङ्गलालाई र वैशव साङ्गलाको तर्फबाट यहाँलाई विजय दशमीको शुभकामना दिन चाहन्छौँ
यहाँहरूलाई पनि धेरै धन्यवाद र विशेष अब वैशव साङ्गलाले धेरै प्रगति गर्दै जाओस् उन्नति गर्दै जाओस्
हजुर हजुर धन्यवाद र यो अहिले बज्ने जुन नसाई एउटा नयाँ दशैं गीत छ यो दशैं गीत र तपाईँ र सम्पूर्ण श्रोताहरूको लागि प्रस्तुत हुँदैछ दुर्गा रिमालजी हजुर धन्यवाद दुर्गा रिमालजी हवस् त धन्यवाद र उहाँ हुनुहुन्थ्यो श्रोताहरू दुर्गा रिमालजी र अलबरी न्यू साउथ वेल्सबाट उहाँले पनि शुभकामना सन्देश र उहाँ पनि वैश्व साङ्गलाका नियमित श्रोता हुनुहुन्छ र उहाँले शुभकामना सन्देश र हामीलाई फिडब्याक पनि दिनुभयो र श्रोताहरू कार्यक्रम अन्त्यतिर आइसकेको छु म कार्यक्रम अन्त्यतिरमा म हाम्रा नियमित श्रोता अर्का हुनुहुन्छ गजलकार टेक भण्डारीजीले पठाउनु भएको एउटा गजल छ बडा दशैंको निम्तो आहा शुभकामनाका धुनहरू बजाउँदै आशीर्वादका मिठा सन्देशहरू सुनाउँदै खुसियालीको बिगुल फुक्दैछ यो एडिलेड सहरमा चौबन्दी चोलीका सुनाहरू समाउँदै चोलीलाई नागबेली तालमा नचाउँदै दशैंको शुभ साहित्य निकाल्दैछ यो एडिलेड सहर दौरा सुरुवालमा पटुकी मर्काउँदै अग्रजहरूलाई गलबन्दीले अनमनाउँदै पञ्चथरी जमराहरू सजाउँदै यो एडिलेड सहर घर आँगनी मठ मन्दिर सजाउँदै सम्पूर्ण नेपालीलाई निम्तो बाँड्दै सहर नै गुञ्जमान बढाउँदैछ यो एडिलेड सहर थालीमा जमरा र रङ्गीन अक्षता मुच्दै क्षमतामा सद्भाव र मेलमिलाप मिस्दै बडा दशैंको निम्तो बाँड्दैछ यो एडिलेड सहर बडा दशैंको निम्तो बाँड्दैछ यो एडिलेड सहर वास्तवमै टेक भण्डारीजीले लेख्नु भएको यो जुन गजल निकै सान्दर्भिक दशैं विशेष थियो टेक भण्डारीजीलाई हामी बडा दशैंको शुभकामना अग्रिम शुभकामना दिन चाहन्छौँ यहाँलाई आगामी दिनमा पनि यस्तो सन्देशहरू हामीलाई लेखेर पठाउने गर्नुहोस् र यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र कार्यक्रम भोइस अफ साङ्गिलामा अब यहाँहरूमा आगामी आइतबार 6:30 बजेसम्मको लागि विदा हुने बेला भइसकेको छ कार्यक्रम सुनिदिएर सहभागिता सम्पूर्ण श्रोता सहभागिता जनाइदिनु भएकोमा यहाँहरूलाई धन्यवाद दिँदै यहाँहरूको यो साता सुखमय रहोस् मङ्गलमय रहोस् भन्दै यो गीत एउटा दशैं गीत छोड्दै यहाँहरूमा बिदा हुन चाहन्छु हवस् त नमस्ते जदौ
मेरी प्यारी ओ, 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 ओ,